أعوذ بالله من الشيطان اللعين الرجيم، بسم الله الرحمن الرحيم، وبه نستعين، والله خير ناصر خير ناصر ومعين. قال الله تبارك وتعالى في كتابه المجيد: يا أيها الذين آمنوا استجيبوا لله وللرسول إذا دعاكم لما يحييكم. ناظرين گرامی، ہماری گفتگو چل رہی ہے آداب زندگی کے حوالے سے. آج جس پہلو کو ہم نے سامنے رکھا ہے وہ بچوں کے حوالے سے ادب ہے. ہمارا سلوک بچوں کے حوالے سے، ہمارا رویہ بچوں کے حوالے سے، اولاد کے حوالے سے، بیٹوں کے حوالے سے، بیٹیوں کے حوالے سے کیا ہونا چاہیے، اور اللہ تبارک و تعالیٰ نے ہماری کس طرح سے رہنمائی فرمائی ہے، دین ہم سے اس سلسلے میں کیا چاہتا ہے. یہ بات ذہن میں رکھیے گا کہ کوئی بھی موجود اکیلا اپنی زندگی اور اپنی نسل آگے بڑھانے سے قاصر ہے. اللہ تبارک و تعالیٰ نے کائنات میں جتنی بھی چیزیں خلق کی ہیں ان کو جوڑیوں کی صورت میں خلق کیا ہے، انسان بھی اس سے مستثنا نہیں ہے. اس لیے انسانوں میں بھی مرد اور عورت، نر اور مادہ جوڑوں کی صورت میں اللہ نے پیدا کیا ہے. اسی بنیاد پر اللہ تبارک و تعالیٰ نے شادی اور نکاح کی عظمتوں کو انسانوں کے سامنے رکھا ہے اور انہیں نکاح کی دعوت دی ہے تاکہ نسل انسانی آگے بڑھ سکے. اسی بنیاد پر جب شادی اور نکاح کے نتیجے میں بچے پیدا ہوتے ہیں تو ان بچوں کو زندگی کی زینت قرار دیا ہے دین نے. اور اسی بنیاد پر ہمارے پاس ایسی بے تحاشا احادیث موجود ہیں جو ہمیں یہ بتاتی ہیں کہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں جب رسول خدا حاضر ہوں گے تو اپنی امت کے ایک ایک فرد پر اللہ کی بارگاہ میں باقی انبیاء کی نسبت فخر کا مظاہرہ فرمائیں گے اور فرمائیں گے یہ میری امت کا فرد ہے، یہاں تک کہ نوبت پہنچے گی اس سقط شدہ بچے تک جو تکامل کی منزلیں طے کیے بغیر اس سے پہلے پہلے شکم مادر سے گر گیا اور ختم ہو گیا. حتیٰ احادیث یہ بتاتی ہیں کہ رسول کریم ان بچوں کے حوالے سے بھی جو سقط کی وجہ سے، جلدی گر جانے کی وجہ سے دنیا سے چلے گئے، ان پر بھی فخر فرمائیں گے، کہیں گے یہ میری امت کا بچہ ہے. یعنی نکاح پر اتنی تاکید، بچوں کی پیدائش پر اتنی تاکید. اس لیے جس چیز پر اسلام نے زور دیا ہے وہ یہ ہے کہ آپ کی آبادی بڑھے، لیکن کیسی آبادی؟ آپ کے بچوں کی تعداد بڑھے لیکن کیسی تعداد؟ اسلام نے جہاں تعداد بڑھانے پر، آبادی بڑھانے پر انسان کی ترغیب دلائی ہے، مسلمانوں کی ترغیب دلائی ہے، اہل ایمان کی ترغیب دلائی ہے، وہیں پر ان کی تربیت پر بہت زیادہ زور دیا ہے. اور جو بنیادی نقطہ بیان کیا ہے وہ یہ ہے کہ انسان بچوں کی تعداد بڑھائے لیکن وہ بچے صالح ہوں، وہ بچے نیک ہوں، وہ بچے پارسا ہوں، وہ بچے تربیت یافتہ ہوں. تربیت یافتہ، مفید، پارسا، متقی، پاکیزہ، نورانی بچے جتنی زیادہ تعداد میں ہوں اللہ کو خوشی ہوتی ہے، اللہ کے رسول کو اس پر فخر ہوتا ہے. لیکن اگر کوئی شخص بچے پیدا کر سکتا ہو لیکن ان کی تربیت نہ کر سکتا ہو، ان کو ایک اچھا انسان نہ بنا سکتا ہو، ان کی جو مادی اور معنوی ضرورتیں ہیں ان کو پورا نہ کر سکتا ہو، تو پھر برے بچوں کی تشکیل، برے بچوں کی ترویج اور برے بچوں کو پروان چڑھانے سے بہتر یہ ہے کہ انسان کے بچے کم ہوں، ایک خانوادے کے بچے کم ہوں. اس اعتبار سے جو معیار ہے وہ صالح اولاد ہے. صالح اولاد ہے تو اس صالح اولاد کی جتنی بھی تعداد زیادہ ہوگی وہ اللہ کو مطلوب بھی ہے اور پسند بھی ہے. جہاں پر اولاد صالح نہیں ہوگی وہاں پر قرآن کریم کی روش تو یہ ہے کہ اگر وہ نبی کا بچہ ہے، نبی کا بیٹا ہے، تو بھی اللہ کہتا ہے یہ تمہارا نہیں ہے اپنے عمل کی وجہ سے، یہ تمہارا نہیں ہے اپنے کردار کی وجہ سے، یہ تمہارا نہیں ہے اپنی ناپاکیوں اور بدکرداریوں کی وجہ سے. یہ جو حضرت نوح کے حوالے سے فرمایا سورہ ہود کی آیت نمبر 46 میں کہ انہو عمل غیر صالح، اے نوح یہ جو بچہ ہے یہ غیر صالح اعمال کا ارتکاب کرتا ہے، اس لیے آپ کا نہیں ہے، लैसा मिन अहलिक, ये आपका बेटा नहीं है। आपका बेटा नहीं है का क्या मतलब है? आपकी जो विरासत है वो नेकी है, आपकी विरासत जो है वो साले होना है। इसलिए अल्लाह की किताब में भी और रसूलुल्लाह की सीरत में भी जो चीज़ सबसे ज़्यादा अहम है वो क्या है? वो साले होना और पाकीज़ा होना है। इस्लाम ने जिना से मना किया है, हरामकारी से मना किया है। उस हरामकारी से मना करने की वजह क्या है? वजह बुनियादी तौर पर एक बड़ी वजह यही है कि उसके नतीजे में बच्चों की तरबियत पर तवज्जो बिल्कुल ख़त्म हो जाती है, चूँकि उसका कोई वली वारिस नहीं होता। एक वजह यह है, ये ध्यान में रखिएगा, तमाम वजह यह नहीं है, एक वजह यह है कि उसका कोई वली वारिस नहीं होता। नतीजा एक ऐसा बच्चा माशरे के अंदर आ जाता है जिसकी तरबियत नहीं होती और वो माशरे के लिए मूजी, नुकसानदेह और तबाही का बायस बनता है। इसलिए इस तरह के आमाल से इंसान को सख्ती के साथ मना किया गया है। अब आप ज़रा गौर कीजिएगा कि अल्लाह तबारक व तआला ने हत्ता शादी के अंदर जब आप किसी बीवी का इंतखाब करते हैं तो ये इस बात पर ज़ोर दिया है तरबियती हवाले से कि बीवी को ज़हीन और आकिल होना चाहिए। बेवकूफ़ औरतों से शादी से मना किया है। उसकी वजह क्या है? जब कोई खातून बेवकूफ़ हो, ज़हनी तौर पर बेकवर्ड हो, उसकी अक़ल कम हो, तो नतीजतन उसका जो बेटा पैदा होगा वो बेटा भी उसी हिसाब से वो असर लेकर पैदा होगा। यानी वालदेन की सलाहियतों का बच्चों पर असर पड़ता है। वालदेन के अंदर मौजूद पोशीदा खसूसियात का, चाहे वो मुस्बत हों चाहे वो मनफी, दोनों का बच्चों पर असर पड़ता है। ये जो एक वाकया आप पढ़ते हैं कि गालिबन जंग सिफीन में मोहम्मद इब्ने हनफिया अमीरुल मोमिनीन के साथ साथ थे, लेकिन लश्कर जब आगे बढ़ता था तो बाज़ औक़ात वो रुक जाते थे, लश्कर आगे निकल जाता था। तो अमीरुल मोमिनीन के हवाले से ये रवायात में है कि आपने तलवार का दस्ता यूं मारा और उसके बाद फरमाया कि हाजा इरक़ुन मिन उम्मिक, ये जो तुम्हारे अंदर की कैफियत है ये तुम्हारी वालदा की वजह से है। वजह क्या थी? बयान किया गया रवायात में कि उनकी वालदा जो है तारीकी में डरती थी। चूँकि तारीकी में खौफ उनके अंदर पैदा होता था, उसका असर इस बच्चे पर हुआ जो मैदान जंग में बाकी लश्कर से थोड़ा सा पीछे रह जाता था। यानी इस हद तक वालदेन की खसूसियात का बच्चों पर असर होता है। इसलिए जब शादी की जाए तो फिर बेहतरीन का इंतखाब किया जाए, फ़िक्री हवाले से बेहतरीन, अकली हवाले से बेहतरीन, आदात अतवार और खसूसियात के हवाले से बेहतरीन, मिजाज के हवाले से मुस्बत, खानवादे के हवाले से पाकीज़ा, इबादात के हवाले से नेक, ऐसी ख्वातीन का अगर इंतखाब किया जाए शादी के लिए तो बच्चों पर भी उसके उसी हिसाब से असरात रोनुमा होते हैं और उसी तरह के फिर बच्चे पैदा होते हैं। रिवायात में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी और कुरान करीम ने भी उससे पहले बच्चों को अल्लाह तबारक व ताला की निशानी भी करार दिया है और अल्लाह तबारक व ताला की नेमत भी करार दिया है। और वालिदैन को उनकी फ़िक्री सलामती, उनके रुश्द, उनकी तालीम, उनकी तरबियत का ज़िम्मेदार करार दिया है। इसलिए दीन की ख्वाहिश यह है कि वालिदैन अपने बच्चों की तरबियत और उनके रुश्द के हवाले से अपनी पूरी तवानाई खर्च करें और कहीं पर भी बच्चों की परवरिश के हवाले से किसी तरह की किसी कोताही का मुजाहरा न करें। इसलिए बच्चों की सही परवरिश पर अजर भी जो देने का वादा है वो बेतहाशा ज़्यादा है। यानी जिस शख्स ने अपने बच्चों की अच्छी परवरिश की, अच्छे आदात व अतवार उनको उनके अंदर पैदा किए, ऐसे शख्स को अजर भी बेतहाशा मिलता है। इसीलिए चंद चीज़ों की तरफ बड़ी तवज्जो दी गई है रिवायात में बच्चों के हवाले से। एक ये कि उनका नेक नाम इंतखाब किया जाए, अच्छे नाम इंतखाब किए, बुरे नाम न रखे जाएं, बेमाना नाम न रखे जाएं, चूँकि अच्छे हसीन जमील बामाना नामों का बच्चों की शख्सियत पर असर होता है। दूसरा, बच्चे की माँ को एहतराम दिया जाए, उनको इकराम किया जाए, उनकी इज्जत की जाए। तीसरा, बच्चों के वालिदैन से इंतसाब के हवाले से बड़ी दिक्कत की जाए कि जिस बच्चे को कहा जाता है इसका बाप फलान है, वो बाप वही हो। अगर किसी کا باپ نامعلوم ہو تو اس کو کسی معلوم شخص سے منتسب کرنا اور کہنا کہ یہ فلان کا بچہ ہے، اس سے قرآن کریم نے، اسلام نے بہت سختی کے ساتھ منع کیا ہے۔ اسی طرح سے ایک اور مورد جس کی طرف اسلام نے بڑی توجہ دی ہے، وہ بچے کی صفائی، بچے کی نظافت اور بچے کا ختنہ ہے کہ یہ ہر صورت میں کیا جائے۔ ایک اور نقطہ جس کی طرف توجہ دی گئی ہے وہ بچے کو اچھا کھانا کھلانا اور اس کی جسمانی ضرورتوں کو پورا کرنے والی غذا کی فراہمی ہے۔ ایک اور نقطہ اس کی تعلیم اور اس کی تربیت ہے، اس کا تعلق فکری علمی سے بھی ہے اور اس کی روح سے بھی ہے، دونوں حوالوں سے۔ ایک اور نقطہ اس سے محبت کا اظہار ہے، آپ جتنا بچے سے محبت کا اظہار کریں گے، ان کو اعتماد دیں گے، وہ بچہ اسی حساب سے پر اعتماد ہو کر معاشرے کے اندر قدم رکھے گا۔ بچے کو عزت دینا یہ بھی والدین کی ذمہ داریوں میں سے ہے، اس عزت کا نتیجہ یہ ہوگا کہ وہ بچہ معاشرے کے اندر ایک باشخصیت، باوقار بچے کی حیثیت سے معاشرے میں قدم رکھے گا۔ اور جو بھی نیک کام ہے، اس نیک کام میں بچے کو اپنے ساتھ رکھنا، بچے کو اپنے ساتھ لے کر چلنا، بچے کو اس نیک کام کی ترغیب دلانا۔ حتیٰ یہاں تک کہا گیا ہے کہ اگر آپ کسی کو صدقہ دینا چاہیں تو پہلے اپنے بچے کے ہاتھ میں دیں اور بچے سے کہیں کہ تم دو، اس کو سکھائیں دینا، اس کو سکھائیں انفاق کرنا، اس کو سکھائیں خود بھوکا رہتے ہوئے کسی اور بھوکے کو کھانا کھلانا۔ یہ ان تربیت کے آداب میں سے ہے۔ چونکہ یہاں پر ہم بہت مختصر گفتگو کرتے ہیں تو اس لیے صرف آپ کی خدمت میں عناوین میں عرض کر رہا ہوں۔ اسی طرح سے ایک اور چیز جس کی طرف اللہ کے رسول نے بہت زیادہ تاکید کی ہے، وہ بہترین نام کا انتخاب ہے۔ اس لیے فرمایا کہ بہترین گھر وہ ہے جس گھر میں لڑکے کا نام محمد رکھا جائے، یا احمد رکھا جائے، یا ان ناموں کا انتخاب کیا جائے جن ناموں کا انتخاب نبی کریم نے فرمایا۔ ذرا دیکھیے، علی کیسا نام ہے، اور یہ علی ایسا نام ہے جس کا انتخاب اللہ نے کیا ہے، رسول نے کیا ہے۔ محمد کیسا نام ہے جس کا انتخاب اللہ نے کیا ہے۔ احمد کیسا نام ہے جس کا انتخاب اللہ نے کیا ہے۔ فاطمہ کیسا نام ہے جس کا انتخاب اللہ نے کیا ہے، رسول نے کیا ہے۔ حسن کیسا انتخاب ہے، کیسا نام ہے جس کا انتخاب رسول کریم نے کیا اور اللہ کے حکم سے کیا۔ حسین کیسا نام ہے، انتخاب اللہ کا ہے، اللہ کے رسول کا ہے۔ اس لیے کہا گیا ہے کہ بہترین تحفہ بچوں کے لیے یہ ہے کہ بچے کو نام وہ دو جو اللہ تبارک و تعالیٰ کے انتخاب کردہ نام اور رسول کریم کی طرف سے انتخاب کردہ نام ہو۔ اسی طرح سے ایک اور ادب یہ ہے کہ میاں بیوی جس کمرے میں بچہ ہو اس کمرے میں خلوت نہ کریں، چونکہ اس کا بچوں پر انتہائی منفی اثر پڑتا ہے۔ اس لیے بچوں کی موجودگی میں خلوت کسی بھی صورت میں مناسب نہیں ہے۔ بچوں کی جنسی انحراف کی وجہ والدین کی اس کمرے میں خلوت ہے جس کمرے میں بچہ موجود ہو۔ اسی طرح سے ایک اور جو ادب بیان کیا گیا ہے وہ یہ ہے کہ بچے کو ہمیشہ آلودگی سے پاک رکھیں، حتیٰ اس کا آغاز بچے کی ولادت سے پہلے سے ہوتا ہے، یعنی جب نطفہ ماں کے شکم میں ٹھہر جائے تو اس وقت سے ماں باوضو رہے، ماں تلاوت کے ساتھ اپنا وقت گزارے، ماں دعاؤں میں اپنے اوقات گزارے، ماں برائیوں کی طرف نہ دیکھے، ماں حرام سے اجتناب کرے، یہاں تک کہ بچہ پیدا ہو۔ جس بچے کی ماں ان مراحل سے گزرتے ہوئے اپنے بچے کا خیال رکھتی ہے، وہ بچہ جب دنیا میں آتا ہے تو پاک و پاکیزہ ہوتا ہے، اس کی روح پاکیزہ ہوتی ہے، اس کی عقل پاکیزہ ہوتی ہے، اس کے اندر کی دنیا نورانی ہوتی ہے۔ پھر جب باہر کی دنیا میں حرام سے روکا جائے، اس کی معنوی اور روحانی تربیت کی طرف توجہ دی جائے، اس کو ایسے چیزوں کی عادت دلائی جائے جو چیزیں اس کی شخصیت کی تکمیل کا باعث ہیں، تو اس سے پھر بچہ ایک الہی مؤمن، پاکیزہ مسلمان، باکردار بچہ بن کر معاشرے کے اندر قدم رکھتا ہے، اور اس کا آغاز دنیا میں آنے کے فوراً بعد ہوتا ہے۔ اس لیے کہا گیا کہ آپ بچے کے دائیں کان میں اذان دیں اور بائیں کان میں اقامہ کہیں۔ اذان اور اقامے کے نتیجے میں اس بچے کے اندر کی دنیا تبدیل ہوتی ہے، چونکہ یہ پہلی آواز ہے جب وہ بچہ سن رہا ہوتا ہے۔ اسی طرح سے ایک اور موضوع उस बच्चे को दूध पिलाना है। बच्चे को दूध पिलाने के हवाले से भी जो माँ को दर्जात और उसका वादा किया गया वो बड़ा अजीब और गरीब है। मैं रिवायात पढ़ रहा था तो मैंने उन रिवायात को पढ़ने के बाद मैं वाकई अश अश कर उठा कि अल्लाह तबारक व तआला ने एक माँ को माँ होने का जो मकाम दिया है वो कितना अजीम है कि अल्लाह ने एक हामिला खातून को अजर रोज़ादार का दिया है। जब तक वो हामिला है वो रोज़ादार का अजर पाएगी और एक ऐसे मुजाहिद का अजर पाएगी जिसने अल्लाह की राह में अपनी जान और माल देकर मुजाहिदत की हो, जहाद किया हो। जब वो बच्चा ज़मीन पर कदम रखता है तो उसके फौरन बाद अल्लाह उस खातून को इतना बड़ा अजर देता है कि ऐलान होता है कि अब ये खातून नए सिरे से अपने आमाल का आगाज़ करे, इसलिए कि उसके माजी के तमाम गुनाह माफ़ कर दिए गए हैं। अब यही माँ जब उस बच्चे को खुराक देती है यानी अपने पिस्तानों से दूध पिलाती है तो हर दफ़ा जो दूध माँ पिलाती है उस एक दफ़ा का जो अजर दिया गया है वो ये है कि हज़रत इस्माईल की औलाद में से गोया उसने एक ग़ुलाम आज़ाद कर दिया हो। इतना बड़ा अजर अल्लाह तबारक व ताला उस माँ को एक दफ़ा दूध पिलाने के नतीजे में अता करता है। और उसके साथ जब बच्चा दूध पीकर फारिग होता है तो उस वक्त फरिश्ता ऐलान करता है, रसूलुल्लाह की रिवायात है, फरिश्ता ऐलान करता है कि ए माँ अब तू अपने तमाम गुनाहों से पाक हो चुकी है, नए सिरे से अपनी ज़िंदगी का आगाज़ कर। यानी इस हद तक एक माँ को उस बच्चे की तरबियत और उसको दूध पिलाने के हवाले से अजर का वादा किया गया है। तो कितना अच्छा है कि वो माँ वज़ू से हो, वो माँ पाकीज़गी के साथ रहे, वो माँ हराम से अपनी निगाहों को बचाए रखे, वो माँ अपने कानों को अपने दिल को अपनी आँखों को ऐसी हर चीज़ से बंद रखे जो अल्लाह की नाराज़गी का बायस बने। इसी तरह से बच्चे की तरबियत के हवाले से कहा गया है कि उसको दीन सबसे पहले सिखाओ, अल्लाह से इश्क, अल्लाह के रसूल से इश्क, कुरान की तालीम, कुरानी आयात की तालीम, ये चीज़ें सबसे पहले सिखाओ, इसलिए कि आप अगर ये काम करेंगे तो उसके बाद आप चाहे मर्द हों या औरत, वालिदैन की हैसियत से अल्लाह तबारक व तआला ने इतना बड़ा अजर उन बच्चों को कुरान और दीन का फहम देने की वजह से रखा है कि आप उस अजर की वसअत का तसव्वुर भी नहीं कर सकते। अगली बात मैं मुख्तसर करना चाहूँगा, वक्त कम है, कि अपने बच्चों से प्यार करें, अपने बच्चों को बोसा दें, अपने बच्चों के माथे का बोसा दें, बच्चे को इज्जत दें, बच्चे का इकराम करें। जितना आप ज़्यादा बोसा देंगे, ज़्यादा चूमेंगे, अल्लाह उतना ज़्यादा खुश होगा, इसलिए कि आपकी इस मोहब्बत को अल्लाह अपनी मोहब्बत करार देता है, रसूल करीम इसको बहुत ज़्यादा पसंद फरमाते हैं। इसलिए एक रिवायत में यह है कि इमाम हुसैन अलैहिस्सलाम को रसूल खुदा बहुत ज़्यादा बोसे देते थे, इमाम हसन को बहुत ज़्यादा बोसे देते थे। एक सहाबी आया, कहा कि या रसूलल्लाह मेरे तो 10 बच्चे हैं, आज तक मैंने किसी एक बच्चे को इस तरह से बोसा नहीं दिया। गालिबन उस सहाबी का नाम अकरा इब्न हाबिस है। जब उसने ये कहा तो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने पहला जो रिएक्शन दिया वो ये है कि मन ला यरहम ला युरहम, जिसने दूसरों पर रहम नहीं किया उस पर रहम नहीं किया जाता। बच्चों पर रहम करो, और रहम का मज़हर क्या है? बोसा देना, प्यार करना, सीने से लगाना। और उसके बाद रिवायत ये कहती है कि आपने आपके चेहरे की रंगत तब्दील हुई और आपने अपना चेहरा मोड़ लिया उस शख्स से, और उसके बाद कहा कि अगर अल्लाह ने आतिफा और मोहब्बत तुमसे छीन लिया है तो अब मैं तुम्हारा कोई इलाज नहीं कर सकता। यानी एक इंसान की बदबख्ती और बदकिस्मती की इंतहा यह है कि वो इस दौलत से महरूम हो। इसलिए साद के हवाले से गालिबन रिवायत है, साद इब्ने इबादा के हवाले से गालिबन जो मुझे याद पड़ता है कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब उनका जनाजा पढ़ाया तो नंगे पैर और सर पर मामा नहीं था, इस तरह से उनको लेकर कब्रिस्तान में गए, उनकी नमाज पढ़ाई, उनको खुद कब्र में दफनाया और कब्र बंद हुई। जब वापस आए तो बाज़ लोगों ने कहा कि यह साद बहुत खुशकिस्मत था जिसका जनाजा नबी करीम ने पढ़ाया, जिसके जनाजे में शिरकत के लिए नबी करीम नंगे कदमों गए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब पीछे मुड़कर लोगों की ये गुफ्तगू सुनी तो फरमाया कि वो इस वक्त قبر میں معذب ہے، اس پر عذاب ہو رہا ہے. کہا یا رسول اللہ، آپ خود اس کیفیت میں آئے اس جنازے کے اندر کہ آپ کے سر پہ امامہ نہیں، پاؤں میں جوتے نہیں. تو کہا یہ میں اس لیے آیا کہ فرشتوں کو میں نے اس طرح سے اس جنازے میں شریک ہوتے دیکھا. تو جواباً پھر لوگوں نے، صحابہ اکرام نے پوچھا کہ یا رسول اللہ پھر عذاب کا کیا مطلب ہے؟ کہا کہ اس کی وجہ ہے وہ یہ ہے کہ یہ ساتھ جب اپنے گھر جاتا تھا تو بچے اس سے ناخوش ہوتے تھے، اس کی بیوی اس سے ناخوش ہوتی تھی، چونکہ اس کا رویہ اور اس کا اخلاق بچوں کے ساتھ تند اور سخت ہوتا تھا. اس سخت اور تند اخلاق کی وجہ سے بچے ڈرتے تھے، لہٰذا اس پر اس وقت عذاب ہو رہا ہے. کسی نے رسول کریم سے پوچھا کہ یا رسول اللہ، یہ جو اچھا اخلاق ہے بچوں سے اور بیوی سے، اس کا مطلب کیا ہے؟ کہا کہ جب تم گھر میں داخل ہو تو بچے شوق سے تمہاری طرف آئیں، تمہارے ڈر سے خاموش نہ ہو جائیں، تمہاری بیوی تمہارے ڈر سے خاموشی اختیار نہ کرے. یہ ہے اچھا اخلاق، یعنی وہ تم میں گھل مل جائیں، ان کو شوق ہو، اشتیاق ہو کہ تم کتنی جلدی گھر واپس آتے ہو. اللہ تبارک و تعالی ہمیں ان اخلاقی نکات پر عمل پیرا ہونے کی توفیق اور سعادت نصیب فرمائے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.